اعوذ باللہ من الشیطان اللہ الرجیم بسم اللہ الرحمن الرحیم معزز ناظرین کرام السلام علیکم ورحمت اللہ وبرکاتہ پروگرام قیام سے قیام تک میں آج ایک بار پھر آپ کو خوش آمدید کہتے ہیں موضوع ہمارا ہے کہ کون کون سے قیام اور کون کون سی تحریکیں ایسی ہیں کربلا کے بعد جن میں غیر عرب افراد نے شرکت کی ہے ان اس موضوع پہ گفتگو کے لیے ہمارے ساتھ اسٹوڈیو میں موجود ہیں مولانا مرزا عسکری صاحب آئیے اپنے گفتگو کے سلسلے کو مولانا مرزا عسکری کے ساتھ آگے بڑھاتے ہیں السلام علیکم مولانا صاحب
علیکم السلام ورحمۃ اللہ
مولانا عاشورہ تاریخ کے صفحے پہ سب سے بڑا قیام رقم ہے ایک الہی قیام ظلم کے خلاف جبر کے خلاف ستم کے خلاف خدا کے دین کے پرچم کی سربلندی کے لیے توحید کی خاطر رسالت کی خاطر قرآن کی خاطر اس قیام سے ہمیں تاریخ میں ملتا ہے کہ بہت سارے دیگر تحریکیں اور بہت ساری دوسرے قیام اور بہت ساری دوسری ایسے انقلابات ہیں جو صفحہ تاریخ پہ رقم ہیں لیکن وہ سب کے سب کسی نہ کسی طریقے سے کسی نہ کسی بہانے سے جا کر قیام عاشورہ سے ملتے ہیں
بالکل
ہمیں قیام عاشورہ کے علاوہ جو قیام عاشورہ کے بعد کے حالات ہوئے حکومت اسلامی میں اس میں بہت سارے قیام ایسے ملتے ہیں کہ جن میں عربیوں کے علاوہ دوسرے مختلف ممالک اور دوسرے مختلف علاقے جو عرب نہیں ہیں وہاں سے آئے ہوئے افراد نے بھرپور انداز میں شرکت کی ہے جن کو ہم عجمی کے نام سے عجم کے نام سے یاد کرتے ہیں تو ایک عرب ملک ہے یا یوں کہہ لیں کہ بلاد اسلامی جو ہے وہ کلن عرب ہے یا 80% علاقہ اس کا عرب ہے اس میں یہ عجمی یا بعض مقامات میں ملتا ہے کہ فارس اور ایران کے افراد نے اس میں شرکت کی ہے قیام میں یہ سچویشن کس طرح پیدا ہوئی کہ ایک دور دراز کے علاقے سے آئے اور آ کے انہوں نے وہاں پہ عربی عربی ان نسل افراد کے ساتھ شرکت کی اور قیام کی ہیں تحریکیں چلائی ہیں
بالکل بہت اچھا سوال ہے کہ کیسے یہ عجمی لوگ عربی تحریکوں میں اور عرب لوگوں کے ساتھ شریک ہو کر شانہ بشانہ رہے دیکھیں خود یہ عجم کا وارد ہونا اسلام میں داخل ہونا ان کا یا اسلامی سرحدوں کا عجم تک پہنچنا اور اس کی وسعت ملنا اس کو اتنا وسیع ہونا اسلامی سرحد کا کہ جو عجم بھی شامل ہو جائے یہ خصوصاً خلیفہ دوم کے زمانے سے ہوا کہ ایران جب فتح ہوا تو فتح ہونے کے بعد اچھا خاصا فارس کا علاقہ جو ہے وہ پورا فارس گویا ایران کے فتح ہونے کے بعد وہ اسلامی سرحدوں کے اندر داخل ہو گیا اس کے بعد بہرحال جو سلسلہ آگے بڑھا خلافت کا خلیفہ سوم کا دور آیا اس وقت بھی یہ بہت زیادہ نمایاں نہیں ہو پائے کیونکہ دیکھیں بہرحال اسلام کو فتح مل گئی اسلام کا دائرہ وسیع ہو گیا اور سرحدیں بڑھ گئیں لیکن بنی امیہ نے جو ایک فتنے کا بیج بویا تھا عرب و عجم کے درمیان فرق یہ وہی زمانے جاہلیت کا تصور تھا کیونکہ انہیں اپنا اقتدار بچانا تھا انہوں نے اپنا بیس بنایا تھا شام کو معاویہ نے مرکز بنایا تھا
امیر شام
کہلاتا تو انہوں نے بہرحال اپنے اقتدار کو گرچہ ان کی خواہش تھی اور زیادہ وسیع ہو لیکن ابتدائی مرحلے میں انہوں نے اپنے عرب کے درمیان اپنے اقتدار کو محفوظ رکھنے کے لیے یہ ایک تعصب پھیلایا یہ بیک وقت دو سازش تھی ایک تو اسلام کو ختم کرنا اور دوسرے یہ اسلام کا چہرہ خراب کرنا کہ اسلام ایک متعصب دین ہے اس میں تفریق ہے اور دوسرے اپنے اقتدار کو بچانا تو اس زمانے سے عرب اور عجم کا تعصب بڑھا اور بنی امیہ کی حکومت کے زوال کے اہم اسباب میں سے ایک سبب یہ بھی بتاتے ہیں کہ عرب و عجم کا جو فرق تھا اور ان کے درمیان تفریق و تعصب جو تھا یہ اپنے اوج پر تھا اور بہت زیادہ بڑھ چکا تھا اس لیے بنی امیہ کے مخالف ہو گئے تھے مولا کائنات علیہ الصلوۃ والسلام کا جب دور آیا تو آپ نے گویا پرچمدار عدل و انصاف تھے وہ سلسلہ وہ سیرت رسول اکرم صلی اللہ علیہ وآلہ وسلم اور جو سنت بھلا دی گئی تھی اور عدل و انصاف پس پا قرار دیے جاتے تھے آپ نے پھر سے وہی علم اپنے ہاتھ میں لیا اور عدل و انصاف کا نعرہ بلند کیا تو آپ بہت واضح سی بات ہے کہ جب حق کی آواز بلند ہوتی ہے عدل و انصاف کی آواز بلند ہوتی ہے تو سب سے پہلے اس پرچم تلے جو آ کے खड़े होते हैं लोग, वो कमज़ोर तबका होता है माशरे का, माशरे का यानी एकदम सितम दीदा तबका आता है सबसे पहले। जिस तरह रसूल खुदा सल्लल्लाहु अलैहि वसल्लम ने जब इस्लाम का ऐलान किया तो सबसे पहले कमज़ोर तबके ने, अशराफ ने बहुत बाद में इस्लाम कबूल किया, इल्ला गिने चुने अशराफ जो थे, जो शरीफ नफ्स और करीम तबा और उनकी फितरत सालिम थी, ऐसे अफराद ने जल्दी कबूल किया। यही हाल मौलाए कायनात के ज़माने में भी, कि अक्सर अशराफ को आपकी हुकूमत खटक रही थी, जिनको अपना मालो मनाल खतरे में नज़र आया,
बिल्कुल
अपना इकतदार, लेकिन गरीब तबका जो था वो आपका हमदर्द था और हामी था। ईरान ईरानी जो लोग थे वो, गरचे हम उनको गरीब तबका नहीं कह रहे, लेकिन बहरहाल सितम दीदा थे, सितम दीदा बेईमाना थे, कि वो तासुब की जो आग लगाई थी बनी उमैया ने, इस तासुब का वो शिकार थे। लेकिन मौलाए कायनात का जब अदलो इंसाफ देखा और माजी की हुकूमत का मुकायसा किया तो मौलाए कायनात के शैदाई हुए, और फिर वहीं से ये सिलसिला अहले बैत अलैहिस्सलाम से इश्क मोहब्बत का ये आज तक इनके दरमियान में बाकी है। उस ज़माने में जब इमाम हुसैन अलैहिस्सलाम का क़याम हुआ, तो ये जो आप ये देख रहे हैं कि आज इराक़ की सरहदें, जैसा कि अर्ज़ किया अभी, इराक़ की सरहदों में अच्छे खासे ईरानी थे, अच्छे खासे
अच्छा उस
यानी उस
वक्त,
वक्त, आज जो सरहद है
हाँ
सरजमीन है इराक़ की, आज जो नक्शा है ये उस वक्त के नक्शे से फ़र्क करता है।
अच्छा
इराक एक गोया नौआबाद इलाका, बाद में लोग आके वहाँ बसे, और हिजाज के रास्ते से, यमन से जो लोग मसलन मिसाल के तौर पे खुजाई कबीला और इस तरह के दूसरे कबीले जो वो आए, तो वो बाद में कबीले आए। जब ईरान को फतह किया गया तो अच्छा खासा मावराओं नहर तक का इलाका जो था वो अच्छा खासा क्या नाम है, ईरानी उसमें
अच्छा ये
रहते थे।
खुजाई से मुझे याद आया, सुलेमान इब्न सूरत खजाई
जी
भी अरब नहीं
ये
है,
नहीं, ये
यानी
आए हैं
असली
यमन
अरब
से,
नहीं,
ये
हाँ
यमन से
यमन से
आए,
आए,
और यानी कुरैशी, गोया मक्के
यानी
के
असल
खास
इराक
असील
नहीं।
असील
हाँ
मक्के के रहने वाले नहीं
जी
हैं और
जी
असील इराकी नहीं हैं, ठीक है, ये आकर बसे हैं यमन में। वो जब वो डैम टूटा और सद मारब जब उस टूटा, और उसको तो उसके बाद वो वहाँ से जो लोग आए मक्के में आकर बसे, और मक्के से मदीना, मदीने से फिर उसके बाद आहिस्ता आहिस्ता
सही
मुहाजरत के बाद फिर इराक आके ये कबीला खुजाई यहाँ सेटल हुआ। तो कहने का मकसद यह है कि यहाँ ईरानी अच्छे खासे थे, ईरानी और फारसी जबान बोलते थे, और अरब भी उनके हमराह थे। जनाबे मुख्तार ने जब क़याम किया है, जनाबे मुख्तार के क़याम में, तो अच्छी खासी तादाद में जनाबे मुख्तार के क़याम में ईरानी हमराह हुए उनके। मैं आपको एक दो मिसाल दूं कि जब जनाबे मालिक अश्तर के बेटे यानी बेटे इब्राहिम
इब्राहिम इब्न मालिक
इब्राहिम इब्ने
अश्तर जी,
मालिक अश्तर जो थे, जनाब मालिक अश्तर के बेटे, ये जब अपना लश्कर लेकर आए तो इनके लश्कर में, अच्छा ईरानियों की खासियत थी कि ज़रा सुर्ख पोस्त थे, चेहरा ज़रा सुर्ख था, यानी खुश रंग थे और वजीह चेहरा था, तो इन्हें हमरा कहा जाता था, हमरा सुर्ख से है,
अच्छा हमरा
हमरा अहमर,
अहमर से,
अहमर से हमरा, तो इसमें ईरानियों को सुर्ख पोस्त है, और इनके मुकाबले में जो मिसाल के तौर पे गंदुमी रंग रखते थे उनको कमरा कहा जाता था। तो इब्ने ज़ियाद और जनाबे इब्राहिम बिन मालिक अश्तर जो हैं, इन दोनों का लश्कर आमने सामने पड़ा हुआ और दोनों ने खेमे लगाए, तो इब्ने ज़ियाद भी बहरहाल एक सयास इंसान, एक फितीन इंसान, उसने जनाबे इब्राहिम बिन मालिक अश्तर की वो अरबी हिस्स को भड़काना चाहा। वो आता है जनाब, मसलन कुछ नुमाइंदों को भेजता है दो लोगों को, कि जाओ उनको समझाओ कि तुम अरब हो, कहाँ सुर्ख पोस्तों के हमरा हो, और कहाँ इन लोगों को अपने साथ लेकर आए हो मुकाबले के लिए। लेकिन जनाब मालिक अश्तर ने उसके मशवरे को ठुकरा दिया, और गोया जंग के लिए तैयार है। खुद जब मोहम्मद बिन हनफिया और दीगर बनी हाशिम को उबैदुल्लाह इब्न जुबैर ने वो हुजरे जमजम में कैद करके रखा था, और बाकायदा धमकी दी थी कि जला दूंगा तुम्हें अगर तुम हमारे हाथ बैत नहीं करोगे,
बैत नहीं करोगे तो जी
तो जनाब मोहम्मद बिन हनफिया ने देखा कि कुछ लोग ज्यारत के लिए आए थे कूफे से, तो उनको पैगाम दिया कि जाओ तुम मालिक अश्तर से, मुख्तार से जाकर कहो कि हमारे साथ ये हालात हैं। हम तो जनाब मुख्तार ने जो लश्कर भेजा उसमें 3,000 का लश्कर था, जिसमें से 2,300 लोग ईरानी थे,
ईरानियों 700 लोग अरब हैं उसके
सात
अंदर।
सौ लोग अरब
अच्छा ये यहाँ पर हम अपनी गुफ्तगू को रोकना चाहेंगे। नाज़रीन एक वक्फ़ा लेते हैं, वक्फे के बाद दोबारा आपकी खिदमत में हाजिर होंगे। ناظرین ایک دفعہ پھر آپ کو پروگرام میں خوش آمدید کہتے ہیں. ہماری بات چل رہی ہے غیر عرب افراد کے سلسلے میں کہ جنہوں نے جناب مختار کے قیام کے ساتھ ساتھ قیام عاشورہ کے بعد جتنی بھی تحریکیں اور قیام ہوئے ان سب میں اچھا اور واضح بڑھ چڑھ کر حصہ لیا, کردار ادا کیا. گفتگو ہو رہی ہے مولانا مرزا عسکری صاحب سے, آئیے اپنی گفتگو کے سلسلے کو آگے بڑھاتے ہیں. مولانا ٹھیک ہے آپ کی بات جو ابھی تک ہم نے سنی
جی.
جناب مختار کے قیام میں ہمیں عجمی یعنی غیر عرب افراد بہت بڑھ چڑھ کے نظر آتے ہیں, یہاں تک کہ جناب کیسان کیان یا ابو عمرہ ایک بہت ہی بڑی شخصیت ہے, اور قیام مختار کا جہاں پہ ذکر ہوتا ہے تو ان دو شخصیات کا بڑی کثرت سے ذکر کیا جاتا ہے, ایک ابو عمرہ یعنی کیسان اور دوسرے ابراہیم ابن مالک اشتر. ابراہیم عرب ہیں اور یہ عجم ہیں اور ایران سے ان کا تعلق ہے. کیا وجہ تھی کہ جناب مختار کے ساتھ اتنی بڑی تعداد میں ایرانیوں نے شرکت کی؟ جیسے کہ ابھی آپ نے گفتگو میں عرض کیا کہ ابراہیم ابن مالک اشتر سے ابن زیاد نے یہ کہا کہ تم یہ تو سارے اتنا لشکر تم نے جو ہے وہ سارا عجم کو جمع کیا ہوا ہے, اور تو کیا ایسی وجہ تھی کہ جناب مختار کی ایسی کیا پالیسی تھی کہ انہوں نے عجمیوں کو اپنے ہمراہ رکھا, اور عجمی بھی بڑے دل و جان کے ساتھ ان کے لشکر میں شامل ہیں اور اپنی جان فدا کر رہے ہیں ان کی تحریک پہ؟
آپ یہ دیکھیں, جناب مختار کا جو قیام تھا, جناب مختار کا قیام صرف کس لیے تھا؟ انتقام خون امام حسین علیہ الصلاۃ والسلام.
جی
ٹھیک ہے, امام حسین علیہ الصلاۃ والسلام اور اہل بیت علیہ الصلاۃ والسلام علیہ الصلاۃ والسلام پہ جو مظالم ہوئے اس کا انتقام لینا تھا. اور میں نے عرض کیا تھا ابھی کہ یہ جو ایرانی تھے فتح ایران کے بعد مولا کائنات کی حکومت کا جو مزہ چکھ چکے تھے, بہرحال ان کے دل میں وہ مولا کائنات کی محبت تھا کہیے, اور ان پر ایمان وہ آ چکا تھا, اور یہ شیدائی ہو چکے تھے اہل بیت علیہ الصلاۃ والسلام کے وہ رغبت. کیونکہ پھر آپ دیکھیں اس کے بعد یعنی کربلا کے واقعے کے بعد پھر اکثر اہل بیت کے چاہنے والوں نے جو سب سے پہلی پناہ گاہ, یعنی جب بنی ہاشم کا ظلم و ستم ہوا بہت سے لوگوں نے قیام کیا, مثال کے طور پہ جناب زید بن علی کا قیام آپ لے لیجئے. جناب زید بن علی نے جب قیام کیا اور وہ شہید کر دیے گئے, تو ان کے بیٹے جو یحییٰ تھے تو انہوں نے, کیونکہ عراق سے سب سے نزدیک کا راستہ اور جہاں اہل بیت کے چاہنے والے بھی تھے, محبت تھی ان کے دل میں, وہ تھا ایران, سرحدیں متصل تھی.
بالکل
ٹھیک ہے, تو سب وہ بھی وہاں سے, خراسان بہرحال ایک عظیم حکومت تھی اس دور میں اس کی, ولو بنی امیہ حاکم تھے وہاں, لیکن خراسان میں اہل بیت علیہ الصلاۃ والسلام کے چاہنے والے بھی تھے.
بالکل,
تو یہ وہاں سے خراسان کی طرف جاتے ہیں یحییٰ بن زید. تو کہنے کا مقصد یہ کہ کیونکہ ایرانی قوم جو یہ تھی وہ اہل بیت کی محبت تھی, ان کے دل میں چاہت تھی, بنی امیہ سے نفرت تھی کیونکہ بنی امیہ کے ظلم و ستم سے یہ بھی عاجز تھے اور پریشان تھے, ستم دیدہ تھے. تو اب کیونکہ امام حسین علیہ الصلاۃ والسلام کے نام پہ قیام تھا جناب مختار کا, امام حسین علیہ الصلاۃ والسلام پہ ہونے والے ظلم اور مظالم کے خلاف یہ قیام تھا, انہوں نے اس نام سے ان لوگوں کو بھی اپنے ساتھ کر لیا کیونکہ وہ بنی امیہ کے حامی نہیں تھے. ولو آج جو ایمان کی اور جو ان کے عقیدے کی کیفیت ہے آج جس مرحلے پہ ہیں, ہم اگر اس سے مقایسہ نہیں کر سکتے, لیکن بہرحال ایک مشترک محاذ تھا کہ دونوں کی بنی امیہ سے دشمنی تھی.
بالکل,
یہ وجہ بنی کہ ایک تو اہل بیت علیہ الصلاۃ والسلام سے محبت, دوسرے بنی امیہ سے بغض, یہ سبب دونوں باتیں سبب بنی کہ جناب مختار کے ہمراہ یہ بڑا طبقہ, اور جانصار بھی تھے یہ, جانباز بھی تھے اور دلیر بھی تھے یہ, یعنی ایسا نہیں تھا کہ میدان چھوڑ کے یہ پیچھے چلے جائیں, میدان چھوڑ کے جانے والے نہیں تھے, ثابت قدم رہے آخری وقت تک, یہ مقابلہ کرتے رہے, اور جب تک گویا جناب مختار کا قیام باقی رہا اور آپ کی تحریک چلتی رہی اور آپ کے ہاتھ میں اقتدار آیا, یہ آپ کے باوفا اور آپ کے ساتھ رہے,
وفادار ساتھیوں میں شمار ہوں ان کا. جناب مختار کے قیام کے علاوہ کون کون سے قیام ایسے ہیں جن میں ہمیں غیر عرب
جی
افراد بہت ہی
نمایاں کردار
ادا کرتے ہوئے نظر آتے ہیں؟
آپ یہ دیکھیں جیسے کہ میں نے عرض کیا, جناب زید کے بیٹے یحییٰ ابن زید یہ جب خراسان جاتے ہیں تو وہاں بھی جا کے قیام کرتے ہیں بنی امیہ کے خلاف, لیکن بہرحال شہید کر دیے جاتے ہیں اور قیام کو ظاہری طور پہ شکست ملتی ہے, उसी रास्ते में आप ये देखें कि जनाब यहया बिन जैद जब जनाब जैद की शहादत के बाद निकलते हैं और जाते हैं, तो रास्ते में इससे भी एक अहम किरदार नज़र आता है कि एतमाद था अजमियों पर अहले बैत अलैहिस्सलाम ख़ानदान अहले बैत को, कि जनाब यहया के हाथ में वो किताब थी जिसे हम सहीफ़ सज्जादिया कहते हैं आज, सहीफ़ सज्जादिया जो दुआएँ थी इमाम सज्जाद अलैहिस्सलाम की, जो कलिमात ज़र्रीन और आपका खिताब खुदा से था, वो सारा मजमुआ था। रास्ते में जब आप जाने लगे तो ईरानियों का काफ़िला जो ज़्यारत के लिए आ रहा था मदीने की तरफ, आपने काफ़िले वालों में से जो मोतबर शख्स था उसको बुलाया और उसके हवाले संदूक किया, कहा कि इसमें वो सरमाया है जो मेरे बाबा ने छोड़ा है। तो वो फिर वो लेके जाता है, खुलासा ये कि इमाम सादिक़ अलैहिस्सलाम भी तदबीक देते हैं, उनके पास भी उसका एक नुस्खा मौजूद रहता है। तो ये जब इस राह में निकल रहे थे जनाब यहया बिन जैद, तो वहाँ जाके आपने क़याम किया और खुरासान में रहे, खुरासान में बनी उमय्या के खिलाफ क़याम किया, आपका लोगों ने साथ भी दिया, शहीद कर दिए गए। उसके बाद खुद बनी उमय्या की हुकूमत को जो जवाल हुआ है उसमें एक सबसे बड़ा क़याम जो है वो अबू मुस्लिम खुरासानी का है।
जी बिल्कुल
वलो अबू मुस्लिम खुरासानी भी बाद में मार दिए जाते हैं,
जी
यानी बनी अब्बास ने, क्योंकि बहरहाल अबू मुस्लिम खुरासानी का एतक़ाद वो अपनी जगह जो बहरहाल बहुत ज़्यादा वो मुखलिस नहीं थे, वो बनी अब्बास के हमराह थे, और बनी अब्बास ने जो नारा बुलंद किया था रज़ा आले मोहम्मद का, हम आले मोहम्मद के खून का इंतकाम ले रहे हैं, जिस तरह जनाब मुख्तार, लेकिन जनाब मुख्तार के और बनी अब्बास की ये नारे में ज़मीन आसमान का फ़र्क था।
जी हाँ बिल्कुल,
जनाब मुख्तार वाकई मानों में अहले बैत
कयाम
अलैहिस्सलाम
करना चाह रहे थे,
के
इंतकाम लेना चाह
हाँ
रहे थे,
इंतकाम
लेकिन
लेना
वहां
चाह
पे
रहे
कोई
थे,
ऐसी सूरत हाल
लेकिन
नहीं थी,
वहाँ
वहां तख्त व
सिर्फ
ताज का मसला था।
तख्त व
जी
ताज का मसला था। तो अबू मुस्लिम खुरासानी ने बनी उमय्या की हुकूमत को गिराने में खुरासान में एक अहम किरदार निभाया, और बढ़ चढ़ के आपने जंगे लड़ी, जो बनी उमय्या की वहाँ मौजूदा वाली और गवर्नर से जो जंग हुई उसमें आपने शिकस्त दी उसको। तो ये सारे क़याम इससे ये समझ में आता है कि कितना अजीम किरदार, या फिर मसलन इमाम रज़ा अलैहिस्सलाम के ज़माने में जो क़याम हुए खुरासान में, तो ये सारे क़याम इस बात की निशानदेही करते हैं कि बहरहाल जुल्म के ख़िलाफ़ आवाज़ उठाने में, या मसलन ज़ालिम हुक्मरानों के ख़िलाफ़ आवाज़ उठाने में अजमियों का इब्तदाई से एक अहम किरदार रहा।
अच्छा, आशूरा के बाद हमें
जी
बहुत सारी तहरीकें मिलती हैं,
जी
बहुत सारे कयाम मिलते हैं, छोटे
जी
छोटे कयाम हैं,
जी
छोटे बड़े
जी
हर तरह के कयाम मिलते
जी
हैं, जिनमें से अक्सर कयाम
जी
या उनकी प्लानिंग
जी
खुरासान में हुई
जी
है,
जी
या यानी कि अजम में, अरब से
जी
निकल
जी
के, या फिर उनकी वो वाकयन वो कयाम उसके लिए सर वहाँ से उठाया गया,
जी
इसकी आप क्या समझते हैं कि इसकी खास वजह क्या हो सकती है?
आप ये देखें, बहरहाल एक अच्छा खासा, क्योंकि अजम का किरदार था उस ज़माने में जब बनी उमय्या ने सितम ढाना शुरू किया, तो मैंने जैसा कि अर्ज़ किया था कि सबसे नज़दीक तरीन और मुत्तसिल सरहदें जो थीं वो अरब सरजमीन से वो फ़ारस की थी,
जी हाँ
ईरान की। तो जब सादात पे जुल्म सितम हुए तो सादात ने फ़ारस का रास्ता इख्तियार किया और फ़ारस की राह में, और यहाँ आए बाकायदा मुबल्लिग़ की हैसियत से आए, यहाँ ज़रा हालात साजगार मिले और वो जुल्म सितम जो बनी उमय्या की तरफ से उन पर होता था वो वहाँ नहीं था, वो आए जब उन्होंने यहाँ तबलीग की। बाकायदा बड़ी शख्सियतें आप देखें आज, मिसाल के तौर पर शहर रहे आप देख लें, अलबत्ता
जी
उस
हाँ,
ज़माने में
हजरत शाह अब्दुल अजीम,
शहर रह का जो उसकी हदें और सरहदें थीं वो आज नहीं है, आज बहुत मुख्तसर सा
जी हाँ
छोटा सा
बिल्कुल,
शहर हो गया, वह तेहरान के से मुतसिल एक छोटा सा शहर है,
और उस वक्त तेहरान एक छोटा सा
हाँ एक छोटा
कस्बा
सा,
होता था, एक
हाँ
छोटा सा
आज
गांव हुआ
आप
करता था,
देखें
आज वो बड़ा
लेकिन
हो गया और शहर-ए-रई छोटा हो गया। जी
शहर छोटा हो गया। तो शहर में जनाब शाह अब्दुल अजीम आप देखें, इनकी ज्यारत के लिए बाकायदा कहते हैं तअदलु ज्यारता इमाम हुसैन अलैहिस्सलाम,
जी ज़ियारत इमाम हुसैन अलैहिस्सलाम के
इमाम हुसैन
बराबर
की,
सवाब है
जिसने इनकी
इसका।
गोया ज्यारत कर ली
इसके
गोया इमाम।
अलावा दूसरे जो
दूसरे और भी बड़ी
इमामजादे
शख्सियतें,
यहाँ हैं,
इमामजादे आए मसलन इमामजादे दाऊद, या और भी बड़ी शख्सियतें आईं, वो अलबत्ता यहाँ जो भी आते थे सादात
जी
औलाद इमाम में से, वो यहाँ मुबल्लिग़ की हैसियत से आते थे,
जी
यानी यूँ खामोश नहीं रहे जनाब शाह अब्दुल अज़ीम या जनाब इमामजादे दाऊद या और भी दूसरे जनाब जैद बिन अली उस ज़माने में, ये सब जो
जी
आए तो इन्होंने आके बाकायदा मुद्दतों यहाँ तबलीग की, दरसगाहें कायम की, मकतब कायम किए, लोगों के दरमियान तरवीज की, और फिर उनके अकीदे की इस्लाह की, फिक्री इस्लाह की, उनकी परवरिश की। उसके बाद और आगे आइए आप इमाम
फिर
रज़ा
इनके पास एक चीज़
अलैहिस्सलाम के
हमें और
ज़माने
भी
में,
मिलती है कि इनके अंदर किसी भी चीज़ को قبول کرنے
جی
کا حوصلہ اور جذبہ موجود ہے.
جی دیکھیے اس میں
وہ
ایک چیز اور
شاعر
ہے.
وہاں پہ بہت خوبصورت
جی
شعر کہتا ہے کہ صراحی قلب کی خالی جو کر کے لایا ہے اسی نے ساقی سے بھرپور جام پایا
جی
ہے.
جی
تو جب آپ اپنے آپ کو بالکل پیش کر دیں اپنے
جی
استاد کے سامنے,
جی جی
مبلغین کے
جی جی
سامنے, کہ ہاں ہمیں اس سے جو ہے وہ آپ سے ہم سیکھنا چاہتے
سیکھنا
ہیں,
چاہتے ہیں
تو وہ آپ کو پھر سکھاتا بھی ہے. اور
سکھاتے
یہی
ہیں.
چیز ہمیں
جی
خاص طور پہ
جی
ایران کے ماحول
جی
میں
جی
یا اس کے علاوہ
میں
دنیا میں کہیں پہ بھی ہم
جی
جائیں
جی
تو یہ
جی
چیز ملتی ہے.
جی
مثلا معذرت آپ کی بات کاٹ رہا ہوں, افریقہ
جی
کے مختلف ممالک
جی
ہیں جن
جی
کے یہاں جب اسلام پہنچتا ہے تو وہ
جی
بہت ہی دل کی گہرائی سے اس
جی
کو
جی
قبول
اسلام کو
کرتے ہیں.
قبول کرتے ہیں.
انگریز
جی جی
بہت ہی تحقیق کے
جی
بعد دل کی
جی
گہرائی سے اس کو قبول
جی جی
کرتے ہیں, اور
جی
بعض اوقات ایک
جی
مسلمان بچے سے زیادہ جو ایک مسلمان گھر میں
گھر میں
پیدا
پیدا
ہوا ہے
ہوتا ہے
وہ
ان کا ایمان راسخ ہوتا
جی بالکل اپنے عقیدے میں, اپنے ایمان میں اور
پختہ ہوتا ہے.
معلومات میں وہ بہت زیادہ
جی
مستحکم دلیلیں لے کے
جی
آتے ہیں کہ
جی
میں نے اسلام اس وجہ سے قبول
جی جی
کیا ہے.
میں ایک بات اور عرض کرتا چلوں. آپ یہ دیکھیں کہ صدر اسلام میں جو ستم یعنی عرب سرزمین پہ ہوا تھا, یعنی جہاں جہاں بنی امیہ کا دائر اختیار تھا,
جی
وہ پوری طرح سے وہ فضا فارس تک نہیں پہنچ پائی تھی. انہوں نے یا بنی امیہ نے اس خصوصاً عراق, کوفہ, بصرہ یا شام یا حجاز میں بھی, حتیٰ مثلا مکہ مدینہ میں بھی, حتی الامکان کوشش یہ کی تھی کہ لوگوں کے فکری صلاحیت کو سلب کر لیں.
سلب کر لیا جائے.
ٹھیک ہے,
لیکن چونکہ یہ کہتے تھے کہ خراسان ایک
ہاں
محروم
محروم علاقہ
علاقہ
ہے,
ہے اور یہ سارے افراد ان کی کوئی حیثیت
ان کی
نہیں ہے,
کوئی
اس لیے ان
حیثیت
پہ
نہیں ہے,
کام
ان
کرنے
پہ
کی بھی
کام
ضرورت
کرنے کی
نہیں ہے.
ضرورت نہیں. تو ان پہ وہ کام نہیں ہوا جو عرب میں ہوا,
جی
عرب لوگوں میں ہوا.
جی
ان کی فکر جو ہے وہ اتنی زیادہ آلودہ نہیں ہو پائی
نہیں
تھی,
ہو پائی
جس
تھی
کے سبب ان کے درمیان جب معارف پیش کیا گیا تو انہوں نے قبول
تو
کیا,
انہوں نے بہت ہی آسانی سے قبول
آسانی
کیا.
سے قبول کیا اس کو.
بہت شکریہ مولانا, آپ نے بہت ہی قیمتی وقت
آپ کا بھی
ہمیں
شکریہ
دیا,
بہت بہت. اور
اور ہمارے ناظرین اور ہم خود آپ کی معلوماتی گفتگو سے بہت مستفیض ہوئے. ناظرین کرام, یہاں پہ اپنے پروگرام کے سلسلے کو ختم کرنا چاہیں گے. اس وقت اسکرین پہ موجود SMS اور ای میل ایڈریس یادداشت کر لیجیے تاکہ آپ اپنے سوالات ہمیں بھیج سکیں. اپنا بہت خیال رکھیے گا, اپنے میزبان کو اجازت دیجیے. خدا حافظ.